الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدًا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله لا يغير ما بقوم حتى يغيروا ما بأنفسهم وقال تعالى ولا تكونوا كالتي نقضت غزلها من بعد قوة أنكاثا وقال تعالى ولا يكونوا كالذين أوتوا الكتاب من قبل فطال عليهم الأمد فقست قلوبهم صدق الله العلي العظيم. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم. میرے دوستو، پردہ نشین میری محترمہ مائیں اور بہنیں، امام نووی رحمۃ اللہ علیہ باب قائم کر رہے ہیں الامر فی المحافظتی علی ما اعتادہ من الخیر. اس کا ترجمہ یہ ہے کہ نیک کاموں کی عادت کو باقی رکھنا چاہیے. انسان کوئی بھی نیک کام شروع کرے تو کبھی بھی اس نیک کام کو بند نہیں کرنا چاہیے. شریعت نے، امام نووی فرماتے ہیں کہ شریعت نے جن آداب کی ہمیں تعلیم دی ہے، ان آداب میں سے ایک ادب یہ بھی ہے کہ کسی آدمی نیکی کے جو کام شروع کیے ہیں، جن کاموں کا اپنے آپ کو عادی بنایا، عادت بنی ہوئی ہے، تو اب اس کو چاہیے کہ اس پر پابندی سے عمل کرے. شریعت یہ چاہتی ہے کہ وہ سلسلہ باقی رکھو، اس کو مت چھوڑو. اس آیت کا مطلب یہ بیان کر رہے ہیں کہ فرائض اور واجبات تو ہے جو شریعت نے آدمی کے اوپر ضروری سمجھا، ضروری قرار دیا، ان کو تو کرنا ہی کرنا ہے. اگر نہیں کرے گا تو اللہ تبارک و تعالیٰ کے یہاں جو ہے اس کی پکڑ ہوگی اور اس کی پوچھ ہوگی. اللہ کے یہاں وہ گنہگار ہوگا، نافرمان ہوگا. ان کے علاوہ ایسے اچھے کام جو اس نے اپنے اوپر لازم کر لیے ہیں، یعنی اپنے خود کر رہا ہے یا عورت کر رہی ہے، مثال کے طور پر ہر مہینے میں کسی کو عادت ہوتی ہے، ہر مہینے میں یا ہر سال میں ایک مرتبہ یا ہر ہفتے میں ایک مرتبہ یا عید کے موقع پر یا رمضان میں 200, 300, 400, 500, 20, 25 pounds کا کسی کو دینے کا معمول ہے. ایک مثال امام نبی فرماتے ہیں. تو اب شریعت یہ تعلیم دیتی ہے کہ اس سلسلے کو آپ جاری رکھو، اس سلسلے کو ختم نہ کرو. جو تمہارا کسی کو 20 pounds, 30 pounds, 40 pounds دینے کا، 100 pounds, 200, اس کو چالو رکھو. کسی بھی نیکی کے کام کو شروع کرنے کے بعد اس کو چھوڑنا شریعت میں پسند نہیں ہے. یہ مثال کیوں دی کہ تم نے مثال دی کہ کسی کو تم نے ہر مہینے یا ہر ہفتے یا ہر سال میں پیسے دیتے ہیں تو دیتا باقی رکھو. کیوں؟ اس لیے کہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ اپنے ایک رشتہ دار، ان کا نام حضرت مستح ابن اثاثہ یہ بھی ثابت ہے. لیکن نبی حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ کے خالہ کے بیٹے تھے, خالہ زاد بھائی تھے خالہ کے, اور وہ غریب تھے, مہاجر بھی تھے, نیک بھی تھے اور بدری صحابہ میں سے بھی تھے. یہ مستع ابن اساسہ جو ہے ابو بکر صدیق رضی اللہ تعالیٰ ان کی مدد کیا کرتے تھے, ان کو دینار درہم چپ چاپ سے دیا کرتے تھے, لو دیتے تھے. یہ سلسلہ ان کا جاری تھا بہت ٹائم سے. امام نووی اس واقعے کو بیان کرا ہے. ایک موقع ایسا آیا کہ حضرت عائشہ رضی اللہ تعالی عنہا پر مدینہ منورہ کے بڑے منافق نے تہمت لگائی, اکیوز کیا, تہمت لگائی. تو یہ صحابی مستع ابن اساسہ جو ہے وہ اس میں پھنس گئے, گویا اس منافق کی بات میں آ گئے, اور انہوں نے بھی یہ بات کہی حضرت عائشہ رضی اللہ تعالی, تو ان کی زبان سے بھی یہ چیز نکل گئی. یہ چیز ہے جیسے آج بھی ہے نا واٹس ایپ پر وہ میسیجز جھوٹے جھوٹے, تو اس میں اچھے اچھے علماء بھی پھنس جاتے ہیں. ہوتا ہے ایسا, کتنی خطرناک بات ہے. دیکھو منافق نے تہمت لگائی کسی پر, حضرت عائشہ پر, اور اتنے بڑے صحابی وہ بھی پھنس گئے اس میں, انہوں نے بھی وہ بات کہہ دی. ان کی سن کر, وہ کہتے ہیں نا سنی سنی بات, یہ بات کہہ دی. آج کل یہ بہت چلتا ہے, اس سے اپنے آپ کو بچانا چاہیے. اس لیے کہ ایک آدمی ایک رومر چلاتا ہے, جھوٹ بات چلاتا ہے, اس میں ہزاروں پر ہزاروں کو گناہ کے اندر میں مبتلا کر دیتا ہے. اور تہمت کا گناہ, نعوذ باللہ نعوذ باللہ نعوذ باللہ, اللہ ہماری حفاظت فرمائے, اپنی ماں کے ساتھ 35 مرتبہ نعوذ باللہ زنا سے بھی بدتر ہے. اب یہ ایسا شیطانی گناہ ہے کہ اس میں آج کل لوگ بہت پھنسے جاتے ہیں. کسی نے مجھے بھیجا, میں نے اس کو بھیج دیا, اس نے اس کو بھیجا, اس نے اس کو بھیجا. کہاں سے آیا بھائی؟ انڈیا سے آیا. کہاں سے آیا بھائی؟ پاکستان سے آیا. اب پاکستان سے یہاں, یہاں سے بھی پاکستان, پاکستان سے انڈیا, انڈیا سے وہاں, گھومتا ہی رہتا ہے. اور ہزاروں آدمی تہمت میں لگ جاتے ہیں اور سامنے والا عالم اس بات کو جانتا بھی نہیں ہے. ایک عالم پر, ایک حافظ پر, ایک شیخ پر, ایک بڑے نیک آدمی پر, بڑی نیک صالحہ عورت کے اوپر ایسی تہمت لگا دی گئی کہ وہ پوری دنیا میں گھومتا ہی رہتا ہے. آپ جتنے لوگوں کو فور کریں گے, مثال کے طور پر ایک آدمی نے فورڈ کیا ایک ہی آدمی کو, لیکن اس دوسرے آدمی نے 50 کو فورڈ کیا, ان 50 میں سے دوسرے 100 کو فورڈ کیا, پھر 1000 کو کیا, کرتے 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 یہ سارے لوگوں کا گناہ پہلے پر آئے گا. کتنی مرتبہ بڑا گناہ آ گیا اس کے, کب توبہ کرے گا؟ یہ لاکھوں بڑے بڑے گناہوں کی توبہ کب کرے گا؟ یہ میں نہیں کہہ رہا ہوں. آدم علیہ السلام کے دو بیٹے حابل اور قابل ہیں نا, تو قابل نے حابل کو قتل کر دیا. اللہ کے نبی نے کیا فرمایا؟ اب قیامت تک جتنے قتل ہوں گے سب کے گناہ قابل پر جائیں گے. تو یہ چیز ایسی ہے, انسان سمجھتا نہیں ہے, فوبد ہی کرتا, اس کو اس میں مزہ آتا ہے. اس لیے کہ شیطان چاہتا ہے کہ لاکھوں لوگ حرام کاری میں مبتلا ہو جائیں. ہم تو دیکھتے رہتے ہیں بھی کیسے لوگ ہیں, بڑے بڑے علماء کو پھنساتے ہیں, بڑے بڑے علماء کی غیبتیں جو بیچارہ جانتا بھی نہیں, اور اتنے گندے لقبوں سے ان کو بلایا جاتا ہے اور اتنی گالیوں سے کہ بس الامان والحفیظ, اللہ ہماری حفاظت فرمائے. سمجھ میں بات آ رہی ہے؟ وہ کہتے ہیں نا کہ ایک نیکی کا ثواب 20 لاکھ کے برابر. آپ نے اگر جی ایک بار بازار میں جاؤ اور چھوٹا کلمہ پڑھ لیا تو 1 ملین نیکی ہے, لیکن ایک طرف گناہ اتنا خطرناک ہے کہ وہ ملین سے بھی بڑھ جاتا ہے. 35 مرتبہ نعوذ باللہ ماں کے ساتھ کوئی زندگی میں کوئی نہیں ہوتا, یہ بات زنا کرنے سے بھی بدتر ہے, سود سے بھی بدتر ہے. تو یہ کہہ رہے ہیں, یہاں سے بات نکلی. ابو بکر صدیق رضی اللہ تعالی عنہ کی بیٹی حضرت عائشہ رضی اللہ تعالی عنہ پر یہ پھنس گئے. تو بدری صحابی ہے, نیک صحابی ہے, بدر میں تو بارے میں اللہ کے نبی نے کیا کیا بیان فرمایا, کتنے فضائل ہیں. بدری صحابہ کے نام آپ پڑھو اور پھر دعا کرو تو دعا قبول ہو جاتی ہے. لیکن ये चीज है, इंसान होता है। तो तोहमत लगाई गई थी, तो तोहमत तो हजरत मिस्ता ने नहीं लगाई, तोहमत मुनाफिक ने लगाई, तो फिर इन्होंने इस बात को क्या कहते हैं, उनकी जुबान से भी वही चीज क्या है निकल गई। तो अबू बकर सिद्दीक ने इस वजह से कि उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम के बीवी है आयशा जिल्लत तोहमत लगाई, मुनाफिक कौन, मुनाफिक अब्दुल्लाह इब्ने उबै जो रईसुल मुनाफिकीन था उसने लगाई। तो अबू बकर सिद्दीक मिस्ताह की मदद करते थे, मदद पैसे देते थे, बंद कर दिया, अब नहीं दूंगा। होता है हम किसी को कुछ देते हैं, कुछ हो जाए तो नहीं कटो, अब नहीं मिलेगा, बंद कर दिया सिद्दीक अकबर ने, है ना, अब नहीं दूंगा। बाज मतलब ऐसा होता है, अपने रिश्तेदारों के साथ भलाई का कोई सलूक करता रहता है, फिर कभी मौका आया कि रिश्तेदार ने कोई नादानी की बात कर ली, कोई गड़बड़ हो गई, कोई गलत काम कर लिया, अभी तो रिश्तेदार तो छोड़ो, अपने अपने औलाद को भी नहीं देते अब तो, माँ बाप के खिलाफ कुछ करे तो माँ बाप बच्चे बच्चों को अब नहीं मिलेगा, जा निकल यहां से, तो बच्चों को भी नहीं छोड़ते। अब ये सोचता है उसने ऐसा काम कर लिया, अब उसको नहीं देंगे, अबू बकर सिद्दीक ने बंद कर दिया, देना बंद कर दिया। तो और ऊपर से अबू बकर सिद्दीक रजी अल्लाह तआला ने कसम भी खा ली, अल्लाह की कसम मैं नहीं दूंगा। देखा, हमें वाकियात साहबा से मिलते हैं, अल्लाह उसका, अल्लाह के नबी के जमाने में और अल्लाह के नबी उसके बारे में बयान फरमाते हैं, देखो ये तो अल्लाह करवाते हैं उनसे। क्यों? यानी वो काम जो नबी से नहीं होता साहबा से हो जाता, ताकि कयामत तक आने वाले लोगों के लिए सबक मिल जाए। तो आज तक ऐसा होता है, ये काम फैमिलियों में होता ही रहता है। अल्लाह ताला ने फौरन कुरान की आयत उतार दी, वला यातल उलुल फदल मिनकुम वस्सा अन यूतू लिल कुर्बा वल मसाकीन वल मुहाजिरीन फी सबीलिल्लाह وَلْيَعْفُوا وَلْيَصْفَحُوا أَلَا تُحِبُّونَ أَنْ يَغْفِرَ اللَّهُ لَكُمْ। कसम कोई खाता है कि मैं नेकी का काम नहीं करूंगा, अगर पहले करते थे जैसे अबू बकर सिद्दीक पहले नेकी का काम करते थे, देते रहते थे, अब कसम खा लिया अब मैं ये काम नहीं करूंगा, ये नेकी का काम अब नहीं करूंगा। अल्लाह ताला ने तालीम दी ऐसी, कसमें नहीं खानी चाहिए, वला यातली उलुल फजल मिनकुम, ऐसी कसमें नहीं खानी चाहिए, नेकी का यही काम, यही काम कभी ऐसा है तुम्हारे लिए नजात का जरिया बन जाए। हो सकता है बहुत सारी नेकियां कबूल ना, यही कबूल हो जाए, कौन सा नेकी का काम अल्लाह को पसंद आ जाए, कल कयामत में हमारे लिए नजात का और जन्नत के दर्जात की बुलंदी का सबब बन जाए। ये हमें मालूम नहीं है, हमें तो क्या मालूम, अल्लाह कोई कबूल कर ले जी। हो सकता है कोई छोटे से छोटा काम भी मेरी और आपकी नजात के लिए और गुनाहों के बख्शवाने के लिए जरिया बन जाए। अल्लाह ताला ने उसी की तरफ इशारा फरमाया इस आयत में, अला तुहिब्बूना, ए अबू बकर को बतलाओ मेरे नबी, क्या तुम पसंद नहीं करता हो, क्या तुम नहीं चाहते कि अल्लाह तुम्हारे गुनाहों को माफ कर दे। देखा, यानी देते रहो बंद न करो, क्या तुम नहीं चाहते अल्लाह तुम्हारे गुनाह को माफ कर दे। फौरन अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु ने कसम का कफारा दिया और क्या किया, उनको देना शुरू कर दिया, क्योंकि अल्लाह पाक ने, हाँ अल्लाह मैं मगफिरत क्यों नहीं चाहता, मैं अल्लाह की मगफिरत चाहता हूं। तो शरीयत ने, इमाम नबी रहमतुल्लाह अलैह ने एक बाब कायम किया कि कोई भी नेकी का काम, चाहे छोटा किसी को हडिया ही आप देते हैं तो देते रहो। ये मिसाल अबू बकर सिद्दीक की वजह से दी है, फरमाया कोई भी नहीं, ऐसी मिसाल दी होनी है अबू बकर सिद्दीक की, ऐसे कोई भी नेकी का काम आप कर रहे हैं तो करते रहो, उसको बंद ना करो, सामने वाले की गलती नहीं, अपना काम करते रहो, अल्लाह उसको हिदायत देगा, लेकिन हो सकता है उसी नेकी के काम पर हमारे लिए मगफिरत हो जाए, जन्नत में जाने का जरिया बन जाए। जैसे अबू बकर सिद्दीक रज़ियल्लाहु ताला के बारे में अल्लाह ने फरमाया, अल्लाह तो हिब्बुना, क्या तुम पसंद नहीं करते हैं, क्या यकफिर अल्लाह लकुम, अल्लाह तुम्हारी मगफिरत कर दे उसी काम पर। हालांकि अबू बकर सिद्दीक कितने बड़े हैं, क्या उनकी मगफिरत नहीं हुई, कितने अच्छे अच्छे काम कहां सोए हैं देखो ना। लेकिन अल्लाह क्या कह रहे हैं, ये मैं उनके लिए नहीं, ये मेरे और आपके लिए है। वो तो थे ही सिद्दीक। तो किसी के साथ आपने दोस्ती कर ली, मिसाल के तौर पर भाई चलो भाई फुला मुफ्ती साहब, फुला आलिम साहब, फुला भाई, फुला फुला के साथ मेरी दोस्ती है, जाता आता रहता है, खबर पूछता रहता है, ठीक है क्या है और क्या है जी। तो एक जमाने तक तो सिलसिला चलता रहा, एक दूसरे से खबर पूछते रहे, ठीक हो खैरियत हो क्यों, लेकिन फिर एकदम जाना बंद कर दिया, एकदम बात करना बंद कर दिया, एकदम मिलना, ये सही नहीं। नेकी का काम तुम करते रहते थे, एक दूसरे को पूछने का पूछते रहो, बंद ना करो। पहले से दोस्ती ही ना करती अगर बंद करना होता तो दोस्ती क्यों की तुम, ये बात है। तो ये उससे हमारे दीन में नुकसान पहुंचता है, ये बात हमें शेयर रखो। तो नेकी का जितने काम हो, भलाई के जितने काम भी हो, वो सब अल्लाह के साथ ताल्लुक पैदा करने के लिए करना चाहिए। मेरी एक आदत है मिसाल के तौर पर रोजाना 12 मरतबा कुल हु अल्लाह वर पढ़कर मुर्दों को बख्शने की, 4 कुरान का सवाब मिल जाए उनको। अब मेरे 10 दिन क्या फिर बंद कर दिया। तो एक नेकी का काम तुमने शुरू किया था, उसको चालू रखो, उसको बंद ना करो। काश कभी ऐसा होता है कि कयामत के दिन वही सारे मुर्दे आपके लिए सिफारिश के जरिया बन जाए, कोई भी नेकी का काम। ऐसे तो एक दो मिसाल मैंने दी आपको, ऐसी हजारों मिसाल है हुकूकुल्लाह में भी और हुकूकुल इबाद में भी, अल्लाह के हक अदा करने में भी, बंदों के हक। एक आदमी रोजाना कुरान का एक पारा पढ़ता है, 15-20-25 दिन पढ़ता रहा, फिर उसको क्या कर दिया, बंद कर दिया, चालू रखो। तस्बीह पढ़ता है रोजाना हर नमाज के बाद, अब भाग जाता है, तस्बीह भी नहीं पढ़ता। तो ये सारे ये कह रहे हैं इमाम नबी रहमतुल्लाह ने, और कुरान की एक आयत बयान की, हां इन्नल्लाहा ला युगैरु मा बिकौमिन हत्ता युगैरु मा बिअन्फुसिहिम, अल्लाह तबारक व ताला कौम की हालत को नहीं बदलता जब तक कि वो अपने आप को बदलता नहीं है। आम तौर पर जितने मौलवी लोग हैं वो यही कहते हैं, जब तक तुम सुधरोगे नहीं वहां तक अल्लाह की मदद आएगी नहीं, यही तो तर्जुमा करते हैं। जब तक तुम सीधे काम नहीं करोगे, गुनाहों से तौबा नहीं करोगे, वहां तक अल्लाह की मदद नहीं आएगी, तो अल्लाह खुद कुरान में कह रहा है। इसलिए वो अल्लामा इकबाल का एक शेर पढ़ते रहते मौलवी लोग बयान में, खुदा ने आज तक उस कौम की हालत नहीं बदली जिसे न हो ख्याल खुद अपनी हालत बदलने का। ये शेर अल्लामा इकबाल का है, और इसी आयत के घर बोलते रहते हैं कि अल्लाह कह रहे देखो। हालांकि इस आयत का ये मतलब नहीं है, जितनी अरबिक तफासीर है आप उठाकर देख लीजिए, इसका मतलब कुछ और है, लेकिन लोग समझते नहीं। इन्नल्लाहा ला युगैरु मा बिकौमिन हत्ता युगैरु मा बिअन्फुसिहिम का तर्जमा लोग ये समझते हैं, फिर समझ लो कि जब तक बंदा अपनी हालत को नहीं बदलता अल्लाह उसकी हालत बदलते नहीं है। आमतौर पर लोग यही समझते हैं, लेकिन इसका ये मतलब नहीं है। मतलब ये है कि कोई भी कौम है, कोई भी खानदान है, कोई भी जमात है, कोई भी कम्युनिटी है, वो नेकी का रास्ता जिन्होंने अपने लिए चुन लिया है कि भाई हम पूरी जमात मिलकर साल में एक मर्तबा अपनी जमात वालों को खाना खिलाएंगे, एक मिसाल नहीं खिलाना लेकिन कहता हूं खिलाएंगे सबको, या फिर रमजान में हम पूरी जमात वाले थोड़े थोड़े पैसे निकालकर खजूर खरीद करके रोजेदार के घर तकसीम करेंगे, या पूरी कम्युनिटी ने इस तरीके से किया, या मस्जिद वालों ने किया, भाई जब कभी हमारे यहाँ कोई मेहमान आ जाए मस्जिद में हम उनको खाना खिलाएंगे। समझे, एक नेकी के काम करने का इरादा किया, चाहे खानदान ने हो, पूरे फैमिली वालों ने हो, तो यह पूरी ये फैमिली है ये काम करेंगे, या पूरी जमात वालों ने किया हो, या कम्युनिटी वालों ने ये काम किया हो, या एक आदमी ने अपने लिए किया हो। अब वो उस नेकी के रास्ते पर चलने की वजह से वो हर साल ये खिदमत करती है, भाई फुला जमात की तरफ से ये खिदमत है, फुला खानदान की तरफ से ये खिदमत है, फुला लोगों की तरफ से ये खिदमत है, माशाल्लाह हर साल ये गरीबों के लिए वो क्या है ग्रोसरीज देते हैं, हर साल ये लोग खजूर देते हैं, हर साल भाई फुला खाना खिलाते हैं, हर साल लोगों को दीन के लिए दावत जमा करते हैं, बयान होता है फिर खिलाते हैं। एक मिसाल देता हूं मैं, तो एक नेकी के रास्ते पर चल रहे हैं, उस नेकी पर चलने की वजह से अल्लाह की नेमतों की बारिशें उस पर बढ़ती चली जा रही है। मेरी बात समझ में आ रही है ना, वो नेकी का काम कर रहे हैं, नेकी का काम, वो एक जमात एक कौम या एक आदमी या जो भी हो वो नेकी, जैसे मेरी का मिसाल के तौर पर यूनुस भाई है के सभी में क्या गया है, हर साल है भाई कुछ पैसे जब अपनी तरफ से कुछ लोगों को वो क्या है देते हैं एक हदीये के तौर पर, एक मिसाल है, चाहे एक आदमी हो चाहे दस आदमी हो चाहे जमात हो चाहे कम्युनिटी हो चाहे खानदान हो, कोई ना कोई नेकी का काम करते हैं, तो उनकी उस नेकी की वजह से अल्लाह की नेमतें उन पर उतरती चली गई। जैसे भाई नमाजों का अहतमाम करेंगे, अब साल में एक मरतबा सबको दावत देंगे, जकात की अदायगी का अहतमाम कर रहे हैं पूरा, गरीबों की मदद का, मिस्कीनों की, बेवाओं की, यतीमों की सखावत वगैरह, तो उसकी वजह से अल्लाह की अब क्या है नेमतें उनको मिल रही है। तो अभी पहले थोड़ा था, अल्लाह ने और दिया, फिर और दिया, फिर और दिया, वो आदमी मालदार होता चला गया, वो जमात मालदार, अब लोगों की तवज्जो, भाई फुला जमात ये काम करे चलो इनकी मदद करो, वो पैसे और आते आ रहे हैं, तो इस तरह अल्लाह की नेमतें उतरती चली गई चली गई। अब अचानक दो चार उसमें से उन्होंने कहा कि बस इसको बंद करो, उसको क्या है बंद करो, अब ये काम नहीं करना है, लोग ऐसे ही खाने आ जाते हैं, समझ में आई बात, वो काम बंद कर दिया। अल्लाह कह रहे तुम्हारी जब तक ये काम नेकी का चल रहा था मैं दे रहा था, अब तुमने बदल दिया तो अल्लाह ने भी क्या है बदल दिया। ये आयत का मतलब है कोई भी नेकी का काम करे तो उसको चालू रखो, उस पर अल्लाह की मदद आएगी, जब तुमने बदल दिया तो अल्लाह भी क्या है देना बदल देगा, उसकी नेमत का उतारना बंद कर देगा। ये मतलब नहीं है कि तुम सुधरोगे नहीं तो अल्लाह तुम्हें हिदायत देगा नहीं, ये तो अलग बात है, लेकिन यह इस आयत का मतलब मैं समझा रहा हूं कि तुम नेकी का काम करते हो करते रहो, उसको बंद करो, इंशाअल्लाह। हम ये कहते हैं भाई जो मामूलात तुम रोजाना कर रहे हैं उस मामूलात को पूरा करो, हमारे मामूलात है भाई फजर के बाद कुछ, फजर के बाद दुआएं पढ़ने का, असर के बाद कुरान पढ़ने का, जो मामूलात होता है उस मामूलात को कभी बंद करो, चालू रखो, चाहे मेहमान भी आ जाए। हमारे हजरत मौलाना थानवी रहमतुल्लाह अलैह के पास उनके उस्ताद शेख उल हिंद आए, आए तो मेहमान आ गए, बिठाया उनको और उनको खिलाया पिलाया और कहा हजरत मैं अभी थोड़ा अपना मैं बयानुल कुरान लिखता हूं तफसीर, अपना काम पूरा करके आता हूं। देखा अपना काम पूरा कर रहे, छुट्टी लेकर गए ऑफिस में, अपना काम शुरू किया, थोड़ी देर किया जल्दी आ गए, उस्ताद ने पूछा बहुत जल्दी आ गए, फरमाया बस मेरी एक जो काम था वो पूरा करने गया था ताकि मैं मिस ना करूं, लेजी ना बनूं, वो थोड़ा सा मैंने किया लेकिन मेरा दिल नहीं लग रहा था कि मेरे उस्ताद आए हैं, तो खैर मैं अपने काम के लिए चला गया, थोड़ा करके वापस आपके पास आ गया। तो अपना काम, मेहमान भी आ जाए कोई भी तो अपना मामूल थोड़ा सा पूरा कर लो, चाहे थोड़े कमी बेशी हो आगे पीछे कर लो, लेकिन मामूल क्या करो पूरा करो, उसको छोड़ो नहीं। समझे मेरी बात, ये मतलब है इस आयत का। आमतौर पर जो लोग उल्टा मतलब समझते हैं ये नहीं है, हत्ता युगय्यिरू मा बि अन्फुसिहिम, अल्लाह ताला किसी कौम को जो नेमत अल्लाह देते था वो उससे हटाता नहीं है, वापस लेता नहीं है, कब तक, हत्ता युगय्यिरू मा बि अन्फुसिहिम, वो खुद अपनी हालत को नहीं बदलते, और उनकी नेकी वाली हालत बदल गई तो अल्लाह की नेमत वाली हालत क्या हो जाएगी बदल जाएगी, उसका नेमत देना बंद हो जाएगा। ये मतलब है इस आयत का, समझे भाई। कुरान को समझना भी मुताला भी बहुत जरूरी है कि बाज मर्तबा लोग उल्टा मतलब समझ लेते हैं। अगर मौलाना सईद अहमद खान साहब का एक वाक्य मुझे याद पड़ता है कि वो مدینہ منورہ میں رہتے تھے مولانا سید احمد خان صاحب، بہت بڑے ماشاءاللہ تبلیغ کا کام کرتے تھے، بہت کام کیا انہوں نے مدینہ منورہ میں. تو جتنے بھی حاجی لوگ جاتے تھے تو جو بھی ان کے پاس جاتا تھا ان پر بڑی شفقت کرتے تھے، بہت احترام. جی ہمارے علماء جب بھی جاتے تھے، ہمارے شیخ کہتے تھے کہ ہم جب بھی گاؤں گئے تو ہمیں دعوت کرتے تھے، ہمارے شیخ فرماتے تھے ہم جب بھی گئے تو وہ دعوت کرتے تھے. سو جو بھی علماء لوگ پہلے آتے تھے نا ملنے کے لیے حضرت کو، تو پہلے یہ سوال کرتے تھے مجھے سمجھاؤ، ان اللہ لا یغیر ما بقوم حتى یغیر ما بانفسهم کا کیا ترجمہ، یعنی کیا تم سمجھے اس آیت سے؟ سوال کرتے بات. مجھے ایک بار ایک ڈاکٹر نے کہا، وہ ہر مولوی کو پوچھتا اللہ نور السماوات والارض، اللہ آسمان و زمین کا نور ہے، کیا مطلب اس کا؟ تو بعض لوگ ایسے سوال کر لیتے ہیں. بات تو یہاں پر دیکھو، وہاں سید احمد خان صاحب ہر ایک کو پوچھتے تھے کہ خدا نے آج تک اس قوم کی، ہر ایک یہی کہتے تھے خدا نے آج تک اس قوم کی حالت نہیں بدلی جو اپنی حالت کو نہیں بدلتا. یہی ترجمہ. تو حضرت فرماتے ہیں یہ مطلب نہیں ہے، ساری تفسیر میں یہ لکھا ہوا ہے. ہماری بات کہ جب تک تم نیکی کا کام کر رہے ہو اللہ کی نعمتیں اترتی رہتی ہے، جب تم نے بدل دیا اب اللہ کی نعمت بھی کیا ہے بدل، تمہاری حالت بدلی اللہ کی نعمت بن ہو گئی، یہ مطلب ہے. ورنہ اللہ کیا کہے، میں کبھی بھی کسی پر نعمت اتارنا بند نہیں کرتا ہوں جب تک کہ وہ بند نہ کرے. تم اپنا ٹیپ چالو رکھو، ہم اوپر سے اپنا بڑا ٹیپ کھول دیں گے، یہ مطلب ہے. بخیل نہیں بننا چاہیے. ولا تکون، دوسری آیت امام نبی فرماتے ہیں، ولا تکون کلتی نقضت غزلها من بعد قوت انکس، اے لوگو تم اس پاگل بڑھیا کی طرح نہ بنو جو محنت سے سوٹ کاٹتی تھی. سوٹ کا کیا معنی آپ نے تو نہیں دیکھا ہوگا، سورت کبھی چلے جانا وہاں کپڑے کی مل ہوتی ہے، تو وہ دھاگے لگاتے ہیں ادھر کے لمبے اور ادھر کے، وہ پھر مشین چلتا ہے تو کپڑا بن جاتا ہے، اس کو کہتے ہیں سوٹ. یا ایک بعض مرتبہ ایسی مل ہوتی کہ اس میں وہ دھاگے بناتے ہیں، صرف دھاگے دھاگے، اور پھر وہ دھاگوں سے کپڑے بناتے ہیں. تو وہ دھاگے، تو مکہ مکرمہ میں ایک عورت تھی، اللہ اس کا کہہ رہے ہیں ولا تکونو تم لوگ اس پاگل عورت کی طرح نہ بننا. کہ وہ کیا کرتی تھی، صبح سے شام تک دھاگا بناتی تھی، ایسے لمبے لمبے دھاگے بناتی تھی بزنس کے لیے، شام ہوتی تھی سیزر لے کر کاٹ دیتی تھی. ولا تکونو کلتی نقدت غزلها من بعد قوت انکاسا، فرمایا یہ پاگل عورت تھی، اس کی عادت تھی دین بھر سوٹ کاٹنا، دین بھر پورا ہونے پر اپنا کاٹا ہوا سوٹ کو، دھاگے کو کیا کرتی تھی، وہ کاٹ دیتی تھی، پھر دوسرے دن پھر کاٹ بناتی تھی، پھر کاٹتی تھی، یعنی اپنے ٹائم کو ویسٹ کرتی تھی. گویا جو محنت کرتی تھی اس محنت کو کیا کر دیتی تھی، ضائع کر دیتی تھی. یہ اللہ قرآن مثال دے رہے ایک عورت کا مقام ہے، یہ وہ تو چلی گئی، یہ مثال میرے اور آپ کے لیے ہے. یہ مثال کیا ہے، ہاں کہ اللہ پاک نے ایک نصیحت کی، تم اپنے اعمال کے معاملے میں ایسا مت کرنا کہ نیکی کے کام کرو پھر کوئی ایسی حرکت کرو کہ وہ نیکی کا کام ختم ہو گیا. ہم نے 5,000 پاؤنڈ جی دیے کسی مدرسے میں یا کسی غریب کے مکان بنانے میں، اور حرکت ایسی کی اس کو، بولے ذرا میرا کام کر چل، میں نے تیرا گھر بنا دیا، یعنی احسان جھٹلایا، صدقہ دے کر زکات دے کر احسان جھٹلایا. تو یہ ایسا قرآن کریم میں ہے کہ مجھے غصہ، تو اللہ کہہ رہے حلیم، غصہ تو آتا ہے تیرے اس حرکت پر لیکن میں حلیم ہوں، برداشت کر لیتا ہوں. تم نے دیا وہ تمہارے نفع کے لیے ہے، اس کے نفع کے لیے نہیں، اس کو تو فائدہ ہو گیا لیکن وہ جب تک اس میں رہے گا، جب تک بچے پڑھیں گے، جب تک وہ مکان میں رہیں گے تب تک ثواب تو تجھے ملتا رہے گا. اس کو تو دنیا کا فائدہ ہوا، تجھے تو دنیا اور آخرت اور جنت تک کا فائدہ ہو گیا، تو تم نے تو دیے ہوئے پیسے کو احسان جھٹلا کر ختم کر دیا. तुम तो उस बूढ़ी औरत की तरह है जिसने सूट काटा और धागा बनाया और फिर शाम में काट दिया। तुमने तो नेकी का माशाल्लाह जबरदस्त काम किया और फिर अपने गुनाह से, अपने जबान की कैची से, अपने हाथ की कैची से, या अपने अमाल से, या अपने अकवाल से उसको काट दिया, तुमने खत्म कर दिया। वो तो बेकार गए तुम्हारे 5,000 पाउंड, उसका तो कुछ नहीं मिला। नहीं समझे मेरी बात? आगे फरमाते हैं, वला यकूनु कल्लजीन उतुल किताब मिन कब्लु, मामूलात छोड़ने से, याद रखो जो आदमी जिस चीज का मामूल बनाता है, मेरी माए और बहने, हमारा जो मामूल है उस मामूल को छोड़ना नहीं चाहिए। जो हमारे मामूलात होते हैं ना, पाबंदी है, रोजाना हम ये करते हैं, मिसाल के तौर तो मैंने बहुत सारी मिसाल दी आपको कि फजर के बाद चलो भाई 10 बार कुल हुवल्लाह पढ़ने का मामूल है, या फिर जोहर से पहले आपका 2 रकात सलातुल हाजत पढ़ने का, रात में सोने से पहले 2 रकात, या आपका मामूल है रोजाना 2 पाउंड सदका निकालने का, कोई भी मामूल। मैंने बताया मामूलात बहुत सारे हैं, इसलिए मैंने प्लूरल कहा, जमा कर सकेगा। मामूलात को अगर कोई आदमी छोड़ देता है तो उसका दिल हार्ड हो जाता है, सख्त हो जाता है, फिर इस पर दीन की बात असर नहीं करती। भाई बात समझ में? ये है वला यकूनु कल्लजीन उतुल किताब मिन कब्लु, ये आयत का टुकड़ा है। उससे पहले आयत में क्या लिखा है, अलम यानि लिल्लजीन आमनु अन तख्शअ कुलूबुहुम लिज़िक्रिल्लाह वमा नज़ला मिनल हक, ईमान वालों के लिए अभी तक वो वक़्त नहीं आया कि उनके दिल अल्लाह की याद की तरफ झुक जाए, उनके दिल अल्लाह की तरफ आ जाए। अल्लाह ताला ने जो अहकाम उतारे हैं उसकी इताअत के लिए और उसके पर अमल करने के लिए तैयार हो जाए। क्या अभी तक टाइम नहीं आया? कब आएगा? कोई जिब्राइल आएगा? 5 वक्त की अजान होती है, हमें बतला रही नमाज का वक्त आ गया जी। रोजाना बयान होते हैं, सुन सुन कर सुन हो गए, सुननी नहीं बने, सुन हो गए, बेहोश हो गए। हसन बसरी रहमतुल्लाह अलैह के पास आपके 5-10-15 मुरीद आए, वो मेरे मुरीद जैसे हो गए, पीर भी जाहिल मुरीद भी जाहिल, वहां तो पीर बड़े थे, हसन बसरी थे, मेरे जैसा जाहिल आए। हजरत का आप जो बात करते हैं तो दिल में नहीं उतरती। किसको कह रहे? हसन बसरी, जिन्होंने 120 साहबा को देखा है, हसन बसरी रहमतुल्लाह अलैह। हाँ, उनकी माँ ग्रो अप हुई किनके मकान पर, यानी ये ग्रो अप हुई किनके मकान पर, नबी सल्लल्लाहु अलैहि वसल्लम के एक अहलिया के मकान पर ये बड़े हुए, बच्चे थे और उनकी माँ नबी सल्लल्लाहु अलैहि वसल्लम की अहलिया के लिए काम करती थी। तो 120 साहबा उनके पास आए और कहा, हजरत आप जो बात बयान करते हैं ना वो दिल में टच नहीं हो रही है, दिल में उतर नहीं रही है। तो हजरत ने क्या जवाब दिया नजीर भाई, क्या जवाब दिया? क्या कह रहे हैं? हजरत हसन बसरी ने फरमाया, लगता है तुम्हारा दिल सोया हुआ नहीं है, सोया हुआ नहीं है, तुम्हारा दिल मोया हुआ है, मरा हुआ है। क्या कहा? तुम्हारा दिल सोया हुआ नहीं है, मोया हुआ है। क्यों? इसलिए कि सोने वाले आदमी को तुम हिलाओगे तो वो तो, हाँ भाई बोलो क्या कहते हैं, उठ जाता है ना। अगर वालिदा सोई है उनको उठाओ तो हाँ भाई बोलो क्या कहते हैं। बेटी सोई उठाओ उठ जाती है, बस सोए हुए को जगाओ तो उठ जाते हैं, लेकिन मुर्दे को तुम हिलाओ ऊपर से नीचे डालो फिर भी बोलने वाला नहीं है। फरमाया तुम्हारे दिल में बात नहीं उतर रही, इसका मतलब तुम्हारे दिल मुर्दा हो चुके हैं, सोए हुए नहीं है। ये बात हसन बसरी रहमतुल्लाह अलैह ने 1300 साल पहले बयान की थी। और मैंने आपको कहा था ना, हसन बसरी रहमतुल्लाह अलैह फरमाते हैं कि एक कब्रिस्तान से मेरा गुजर हुआ और मैंने कब्रिस्तान में देखा माशाल्लाह ये कितने लोग अच्छी तरह आराम की नींद सोए हुए हैं कब्र में, न बीवी की फिक्र, न बच्चों की फिक्र, न जॉब की फिक्र, न काम की फिक्र, नो स्ट्रेस, नो स्ट्रेस एट ऑल, आराम से सोए हैं, न रात में न दिन में कोई उठाने वाला भी नहीं जी। ऐसा भी जाके ग्रोसरी ले आओ, जाके वेजिटेबल ले आओ, बोचरी में शॉप से गोश्त ले आओ, कुछ भी नहीं, आराम से सोए हुए हैं ऐसे। किसने कहा ये बात? हसन बसरी रहमतुल्लाह अलैह। अल्लाह अकबर, ये कब्रिस्तान में लोग कितने आराम से सोए हैं,
कोई प्रॉब्लम नहीं है। तो कहा कब्रिस्तान में से किसी एक कब्र से आवाज आई, कहा हसन बसरी हम तो जाग गए, हम सोए हुए थे कब्र में आकर जाग गए, तुम अभी सो रहे हो, कब्र में आओगे तब जागोगे। कि कितने बीसा सौ होते हैं, घोड़े पर सवार है या गधे पर सवार है, तुम सोए हुए हो, तुम्हें पता नहीं है कि कब्र में क्या होगा, वहां कोई पूछने वाला नहीं। इधर तो रात में कुछ होगा, शोहर को तो बीवी को उठा दिया, उतना देखना क्या हो रहा है, सर में दर्द है कुछ दवा ला, वहां कौन दवा लाएगा तुम्हारे सर के दर्द की। वहां अगर वैसे अजाब में टाटिया खींचा ना पैर हमारे, तो कौन हमको बचाने वाला है, सांप आ गया कौन बचाएगा, बिच्छू आ गया कौन बचाएगा, कोई नहीं बचाएगा, न कोई डंडा है न कोई डंडी है वहां, न कोई बीवी है न बेवा है, कोई नहीं, कौन बचाएगा, वहां हमारे अमल ही बचाएंगे। तो क्या अच्छा जवाब दिया, कहा हसन 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 बसरी फरमाते हैं कब्र से आवाज आई कि हम तो जाग गए, दुनिया में सोए हुए इतना अभी कब्र में आके जाग गए, लेकिन तुम अभी सोए हुए हो, आराम की नींद तो तुम सो रहे हो, आराम की नींद दुनिया वाले सो रहे हैं, कब्र में पता चलेगा तुम आओगे कि नींद क्या चीज है। हाँ ये बात यहां कह रहे हैं, देखिए ईमान वालों को चाहिए, ये आयत अल्लाह में क्या कह रहे हैं कि उन लोगों की तरह न बने जिनको उनसे पहले किताब दी गई, किनको, कल्लजीन उतुल किताब, यहूद नसारा को, उनको तौरात दी गई, बाइबल दी गई, जिन्होंने कुरान उनकी किताब को पीछे डाल दिया, अपने नबी के हुक्म को छोड़ दिया, अल्लाह के हुक्म को छोड़ दिया, और एक जमाने तक नाफरमानियों में मुब्तला रहे, उनको तोबा की तौफीक नहीं मिली और नाफरमानी का जमाना उन पर तवील हो गया, नतीजा यह हुआ कि उनका दिल सख्त हो गया, अब उनके दिल में कोई बात असर करती, वो फिर हजरत ईसा अलैहिस्सलाम को मारने के पीछे लग गए, नबी को मारने के पीछे लग गए, और वो फिर अपने अपने ही अहकाम के खिलाफ और नबियों के खिलाफ लिखने पर लिखना शुरू कर दिया। तो मालूम होता है जो आदमी, इससे हमें क्या सबक मिला, जो आदमी लंबे जमाने तक मामूलात को छोड़ देता है तो उसका दिल क्या हो जाता है, सख्त हो जाता है, फिर उस पर दीन की बातें असर नहीं करती, फिर दोबारा शुरू करना मुश्किल हो जाता है। ये बात जैसे मैं मिसाल दिया करता हूं कि हाफिज बनने वाले बच्चों को मिसाल देता हूं, अभी तुम्हारे लिए नए नए हैं तो सबक याद करना आसान है, अब कुरान पर मेहनत करो, अगर तुम कुरान को याद करके भूल गए तो अब दोबारा सबक की तरह याद करना बहुत मुश्किल हो जाता है, दोबारा याद करना मुश्किल है। यही बात मामूलात चालू है, चालू रखो, उसको छोड़ो नहीं, जिस दिन तुमने मामूलात को छोड़ दिया, 10 दिन 15 दिन 20 दिन 25 दिन महीना 2 महीना, फिर क्या है मुश्किल। वो एक आदमी ने बताया कि बड़ी उम्र का था कि मैं 6 महीने मदरसे में आया, दाखिल हो गया, और उसके बाद उसने कहा कि मुझ पर 3,000 पाउंड कर्ज है, मैं भर करके वापस आइंदा साल आऊंगा मदरसे में, वो चला गया। अब 1 साल गुजर गया, 2 साल 10 साल 12 साल गुजर गए, उसको पूछा मोती बिन साहब ने क्या हुआ, कहा अभी तक आया नहीं, कहा अभी मेरा कर्ज वैसा कि बल्कि उससे ज्यादा हो गया, अगर ये दीन के काम में लगा रहता तो अल्लाह उसके काम को हल कर देता, क्यों, आपने पढ़ लिया इन्नल्लाह ला युगय्यिरु मा बिकौमिन, जब तुम नेकी का काम करते रहते हो अल्लाह की तरफ से मदद उतरती रहती है, नेमत उतरती रहती है, जब तुमने बंद कर दिया तो फिर अल्लाह की नेमत का उतरना तुम्हारी तरफ क्या हो जाता है, बंद हो जाता है। समझ में आ रही बात कि नहीं आ रही है, खैर टाइम हो गया, यहीं पर बस करते हैं, आज का मौजू बहुत अच्छा था, बात समझने जैसी, 2 ही आयत पढ़ी लेकिन समझने जैसी आयत है कि हम अपने नेकियों को बर्बाद, 2 बात पढ़ी हमने, मामूलात को न छोड़े और अपने नेकी को बर्बाद न करें, बुढ़ी औरत की तरह मामूलात करते रहे, जो कुछ कर रहे हैं नेकी का काम छोटा मोटा करते रहे, किसी की कहने, किसी के नाराज या नाफरमाने के उसको न छोड़ दे, अबूबकर सिद्दीक का वाकया है। और दूसरी बात क्या है, जो मामूलात को छोड़ता है तो क्या हो, दिल क्या हो जाता है, सख्त हो जाता है। अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए, वाकु दाउना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।
بسم اللہ الرحمن الرحیم رب لک الحمد کما ینبغی لجلال وجهک ولعظیم سلطانک اللهم صل وسلم دائما ابدا ابدا علی حبیبک خیر الخلق کلهم جزا اللہ عنا سیدنا محمد صلی اللہ علیہ وسلم ما هو اهل اللهم صل علی سیدنا محمد وعلی آل سیدنا محمد صلاة تنجینا بها من جمیع الاحوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات ترفعنا بها عندك على الدرجات تبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة بعد الممات إنك على كل شيء قدير اللہ ہمارے گناہوں کو معاف فرما اللہ ہمارے اس اسباق و درس کو قبول فرما اور درس میں شریک ہونے والے سارے ہمارے بھائی اور ہماری ماں اور بہن اور بیٹیوں کو قبول فرما اے اللہ سب کو قبول فرما اے اللہ سب کے لیے خیر کے فیصلے فرما رحمت کے فیصلے فرما عافیت کے فیصلے فرما اللہ تیرے پیارے حبیب صلی اللہ علیہ وسلم کی پیاری باتوں کے صدقے ہم سب کے پچھلے سارے گناہوں کو معاف فرما اور آئندہ گناہوں سے ہماری حفاظت فرما اے اللہ نیکی کے کام کرنے کے ہمیں توفیق نصیب فرما معمولات کے چھوٹنے اور لیزی پن سے سستی سے ہماری حفاظت فرما جو معمولات ہم کر رہے ہیں چھوٹے موٹے دنیاوی اعتبار سے دینی اعتبار سے اللہ العالمین سب کو پورا کرنے کی توفیق نصیب فرما یا اللہ یا رحمان یا رحیم ہمارے والدین کی مغفرت فرما ہمارے بھائی بہنوں کی مغفرت فرما اللہ دوست احباب کی مغفرت فرما ہمارے متعلقین کی مغفرت فرما اللہ جو ہم سے محبت رکھتے ہیں ہمارے علم اور قرآن اور حدیث کی وجہ سے الہ العالمین تو تیری شان شان ان کو محبت عطا فرما اے اللہ الہ العالمین ہمارے بہت سارے نسب جو ہم سے بیعت میں نسبت میں جڑے ہوئے ہیں جہاں کہیں ہو نیشنل انٹرنیشنل سب کی مغفرت فرما یا اللہ ہمارے دوست احباب کی مغفرت فرما یا اللہ پوری امت کی مغفرت فرما اے اللہ زندوں کی مغفرت فرما مردوں کی مغفرت فرما اللہ ہماری پریشانیوں کو دور فرما اے اللہ جس قسم کی بیماری چھوٹی بڑی ہو درد ہو دکھ ہو اپنے گھر میں اولاد کی پریشانی اللہ جس قسم کی بھی پریشانی ہو بیماریوں کے حساب سے پریشانیوں کے حساب سے مصیبتوں کے حساب سے اللہ ان تمام سے ہماری جان مال عبر عزت کی حفاظت فرما ہم سب کی حفاظت فرما یا اللہ ہمارے ایمان کی حفاظت فرما مرتے دم تک ایمان کو قائم دائم رکھنا اور ایمان پر موت عطا کر دینا اللہ اپنے فضل سے اپنے کرم سے اے اللہ نبی پاک صلی اللہ علیہ وسلم کے صدقے اللہ ہمارے اس درس کو قبول فرما ہماری دعا اور توبہ کو قبول فرما اللہ بڑے گنہگار ہے اللہ بڑے مجرم ہے بڑے پاپی ہے کپڑوں کے اجلے ہیں دل کے بڑے گندے ہیں اللہ تو معاف کر دے اللہ ہمیں نور عطا فرما آنکھوں میں نور عطا فرما اللہ زبان میں نور عطا فرما اللہ ہمارے کانوں میں نور عطا فرما ہمارے دماغ میں نور عطا فرما ہمارے ہاتھوں میں نور عطا فرما ہمارے دلوں میں نور عطا فرما ہمارے پیروں میں نور عطا فرما اللہ بدن کے ایک ایک خون کے قطرے میں نور عطا فرما ایک ایک بال میں نور عطا فرما ہمارے بدن کے آگے اور پیچھے نور عطا فرما دائیں اور بائیں نور عطا فرما اوپر سے نور اتار دے زمین سے نور عطا فرما ہم سب کو نور عطا فرما اے اللہ یہ تیرے نبی کی دعائیں ہیں ہم سب کو نورانی بنا دے اے اللہ اپنے نیک بندوں میں سے بنا دے نیک بندیوں میں سے بنا دے صالحین صالحات میں سے بنا دے قانتین قانتات میں سے بنا دے اللہ ہماری نمازوں کو قبول فرما نمازوں میں خشوع اور خضوع نصیب فرما اے اللہ جو بھی بیمار ہو جو بھی پریشان آ لو سب کی پریشانیوں کو دور فرما حلال روزی نصیب فرما ہمارے گھروں میں آپس میں محبت نصیب فرما جھگڑوں کو ختم فرما شوہروں کو بیوی کے ساتھ بیوی کو شوہر کے ساتھ محبت عطا فرما اولاد کو ماں باپ کے ساتھ ماں باپ کو اولاد کے ساتھ محبت عطا فرما اللہ ہماری اولادوں کو آنکھوں کی ٹھنڈک بنا دین کے داعی بنا متقی بنا صالحین صالحات میں سے بنا ہماری نسلوں میں اے اللہ علماء صلحاء اولیاء متقین پیدا فرما اولیاء کاملین پیدا فرما اللہ فتنوں سے کفر سے شرک سے کبائر سے بدعات سے ہماری آل اولاد کی قیامت تک حفاظت فرما اللہ بہت سارے لوگوں نے دعا کے لیے کہا ہے کہنے کی تمنا کر رہے سب کے جائز مقاصد پورے فرما اللہ جتنے لوگ مرد عورتوں میں سے ہم سے بیعت ہوئے ہیں اے اللہ ان تمام کو صحت اور عافیت نصیب فرما ان کی معاملات کی پابندی کرنے کی توفیق نصیب فرما اللہ ان پر رحمت کی بارش برسا اے اللہ ان پر رحمت کی بارش برسا اے اللہ حرام کاری سے ان کی حفاظت فرما اے اللہ ان کی اعلی اولاد کی حفاظت فرما اللہ اپنے فضل و کرم سے نبی صلی اللہ علیہ وسلم کے صدقے اللہ ان مخلصین اور مخلصات عورتوں کی آمین کے ساتھ ہماری دعا اور توبہ کو قبول فرما وصلی اللہ تعالی علیہ وسلم محمد وآلہ وسلم برحمت اللہ.